توفیق ایسی عطا یا الہی گیت گاتا رہوں میں نبی کے ہو توفیق ایسی عطا یا الہی
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. آئیے پہلے اچھی اچھی نیتیں کر لیتے ہیں، چونکہ نیت ہی پر ثواب کا انحصار ہے، اس لیے وہ شیطان نیتیں کرنے نہیں دیتا، بلکہ بعض اوقات کوئی سلسلہ ایسا ہوتا بھی ہوگا تو شیطان بولتا ہوگا ابھی تو نیتیں ہوں گی اور وہ دیر لگے گی تو اپنے بعد میں چلیں گے. تو اصل نیت جو نا وہ جان ہے، انما الاعمال بالنیات. اچھی نیت ہوگی تو ثواب ملے گا، بری نیت ہوگی تو گناہ ملے گا، اور کچھ بھی نیت نہیں ہوگی اور وہ کام فی نفس سے ہی مباح ہوا، یعنی جائز ہوا، تو پھر نہ ثواب ملے گا نہ گناہ ملے گا. تو آپ اتنی دیر تک بیٹھے ہیں مدنی مذاکرے میں اور بہت کچھ اپنی قربانیاں دیں اور خدا نہ کرے ثواب نہ ملے، تو یہ بھی بہت بڑا نقصان تو ہے نا. تو اس لیے نیتیں ضروری ہیں. تو حسب حال اچھی اچھی نیتیں کریں، لیکن اگر آپ اوپر دیکھتے ہوئے یا ادھر ادھر دیکھتے ہوئے اشارے کرتے ہوئے مسکراتے ہوئے کسی کے سامنے نیتیں کریں گے تو ہونا مشکل ہے. بالکل یکسوئی کے ساتھ کرنی ہوں گی، سر نیچا کر لیجئے، ہو سکے تو آنکھیں ہی بند کر لیجئے تاکہ دیکھنے کا قصہ ہی ختم ہو کہ توجہ بٹے، اور حسب حال نیتیں کریں. اللہ عز و جل کی رضا پانے اور ثواب کمانے کے لیے اچھی اچھی نیتیں کرتا ہوں. اول تا آخر مدنی مذاکرے میں شریک رہوں گا. بلا وجہ کپڑے یا بدن، داڑھی، سر کے بال وغیرہ سہلانے، دریوں کے دھاگے نوچنے، ادھر ادھر دیکھنے، انگلیوں سے کھیلنے، باتیں کرنے، ٹیک لگانے، پردے میں پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسرے کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو زانوں بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں جھکائے خوب کان لگا کر سنوں گا. اچھا، ابھی آپ نے نیت کے ٹیک بھی نہیں لگائیں گے، اور حتی الامکان دو زانوں بھی بیٹھیں گے تو یعنی ٹیک بھی نہ لگائیں، ٹھیک ہے نا. یہ بھی تب جب اللہ اور رسول کی باتیں ہوتی ہوں، قرآن و حدیث کی باتیں ہوتی ہوں، تو اس وقت ٹیک لگانے کی اجازت نہیں ہوتی، اور ٹیک لگانے سے ظاہر آدمی غافل ہو بھی جاتا ہے. جب بھی صلو علی الحبیب، ذکر اللہ وغیرہ کہا جائے گا تو اسے سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا. ضرورتاً سمٹ کر دوسرے کے لیے جگہ کشادہ کروں گا، دھکا وغیرہ لگا تو صبر کروں گا، گورنے جھڑکنے الجھنے سے بچوں گا، حق پر ہونے کے باوجود نہیں جھگڑوں گا، خاص خاص باتیں لکھ لوں گا، حسب موقع عز و جل صلی اللہ تعالی علیہ وسلم رضی اللہ تعالیٰ عنہ اور رحمت اللہ تعالی علیہ پڑھوں گا. موبائل فون بند رکھوں گا. دوران مدنی مذاکرہ یا جب بھی سنتوں بھرے بیان درس وغیرہ ہوں تو اس میں موبائل فون بند رکھنے کی مستقل ہی نیت فرما لیں, عادت بنا لیں. بلکہ مسجد میں بھی بند ہی رہے تو اچھا ہے. ضرورت تو مسجد میں کیا ہے, ہم اگر دنیا کی باتیں ہی کرائے گا موبائل فون خطرہ تو یہی ہے. آپ ہاں اگر آپ کوئی مفتی اسلام ہے تو ٹھیک ہے, آپ جاری رکھیں تاکہ لوگ مسئلے پوچھیں تو بتا سکیں. تو میرا گمان غالب ہے کہ ان میں مفتی اسلام تو ہوگا نہیں بیٹھا ہوا, جس کو ہے نا کہا ایسی حاجت ہو ٹیلی فون کھلا رکھنے کی, جس کو مطلب دین کے معاملے میں مسلمانوں کو رہنمائی کی ضرورت ہوتی ہے, وہ یقیناً اس کو کھلا رکھنا چاہیے. اس نیت سے کھلا رکھے گا تو اس کا کھلا رکھنا بھی ثواب کا باعث ہوگا. لیکن آپ اگر اس کیٹیگری کے نہیں ہیں تو مہربانی کر کے ہمیشہ مسجد میں موبائل فون اپنا بند رکھا کریں. یہ گھنٹیاں بجاتا ہے کبھی, معاذ اللہ میوزیکل ٹیون بجاتا ہے. میوزیکل ٹیون تو ویسے ہی ناجائز اور گناہ ہے. کہہ جائے کہ مسجد میں معاذ اللہ نمازوں میں بج رہی ہوتی ہے, میں نے تو سنا ہے وہ طواف میں بھی بجتی ہیں, لوگ طواف میں بھی کھلا رکھتے ہیں مکہ مکرمہ میں. زیادہ اللہ شرف و تعظیمہ. اس کو اسی مثال سے سمجھے آپ کہ وہ جیسے کہ کوئی کسی کے گھر پہ, گھر کے باہر مثلا کسی کا گھر نیچے ہے اور اس کے دروازے کے باہر کوئی جوان لڑکی اور جوان لڑکا بیٹھے ایک دوسرے سے مطلب یہ نہیں کہ کچھ ہاتھ مستی کر رہے ہوں, تو وہ پولیس کو فون چلا جائے گا یا وہ اگلا اگر دادا گیر قسم کا پاورفل تو وہ برس پڑے گا, ان پر مارے گا بھگا دے گا اور بہت برا سمجھے گا, لوگ تھو تھو کریں گے. لیکن یہاں اگرچہ یہ ہے, یہاں اس کا اس فعل سے نفرت کرنا بجا ہے, سمجھ میں آتا ہے کہ نفرت وہ قابل نفرت ہے. لیکن یہی کام یہ اپنے گھر کی چار دیواری میں بہو بیٹیوں کو ساتھ لے کر پردے اسکرین پر گناہوں بھرے چینلز کے ذریعے یہ دیکھ رہا ہوتا ہے کہ وہ ہاتھ میں ہاتھ ڈال کے لڑکا اور لڑکی ناچ رہے ہوتے ہیں, ایک دوسرے سے لپٹ رہے ہوتے ہیں, یہ سبھی ہی سمجھتے ہیں اس کو. تو یہ جو اپنے گھر کے دروازے کے باہر جس کو یہ عیب سمجھتا, یہی بے وقوفوں کا سردار اپنے گھر میں اس کو عیب کیوں تسلیم نہیں کرتا؟ اب اسی خاتے میں میوزیکل ٹیون والوں کو اگر ڈال دیں تو کہ جب یہ گانا بجے یا میوزک بجے تو یہ واقعی ہے نا کہ تھوڑا چونکتے ہیں یہ کہ یہ مسجد کے پاس گانا نہیں بجنا چاہیے, حالانکہ مسجد کے پاس بھی نہیں بجنا چاہیے اور مسجد سے دور بھی نہیں بجنا چاہیے, خالی پاس ہی نہیں. تو اسی طرح میوزیکل ٹیون بھی نہ مسجد کے پاس بجے, نہ مسجد کے اندر بجے, نہ مسجد سے دور بجے. تو مہربانی کر کے مطلب عقل اور شعور لیں, کیوں شیطان کو ہنساتے ہیں؟ شیطان ہنستا نہیں ہوگا. جیسے میں نے آپ کو مثال دی کہ وہ باہر اگر لڑکی لڑکا کچھ کر رہے ہیں تو وہ سارا محلہ جمع ہو کر ان کی مطلب یعنی کہ پٹائی کر دے یا پولیس کے حوالے کر دیں. اور یہی کام آپ چار دیواری میں اپنی جوان بیٹیوں کے ساتھ دیکھتے ہوئے کی 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 کر کے دانت نکالتے ہنستے, آپ کو شرم نہیں آتی؟ میرے یہ جملے وہ تیکھے ہیں لیکن حقیقت میں جب رب ناراض ہو گیا اور وہ جب غضب فرمائے گا نا قیامت کے روز, یہی مثال اگر قیامت کے روز دی گئی کہ تمہاری عقل بہر مار گئی تھی کہ دروازے کے باہر اس کو برداشت نہیں کر سکتے تھے, گھر کے اندر تم یوں کرتے تھے بالفرض. اللہ تعالیٰ سے ہم امن و عافیت کا سوال کرتے ہیں, میں چوٹ کرنے کے لیے عرض کر رہا ہوں. تو اس لیے ہوش کے ناخن لیجئے, عقل مند بنیے اور گناہ بھرے جتنے بھی سلسلے ہیں ان سے ہمیشہ کے لیے توبہ کر لیجئے. نہ گھر میں دیکھیے نہ باہر دیکھیے, نہ دکان میں دیکھیے نہ کارخانے میں دیکھیے, نہ بازار میں دیکھیے نہ سڑک پر, کہیں بھی نہیں خلاص. نہ سینما گھر میں جا کر, نہ نائٹ کلب میں جا کر, کدھر بھی نہیں خلاص. اللہ تعالیٰ ہر جگہ دیکھتا ہے ہم کو, ٹھیک ہے نا؟ تو بہرحال یہ کہ وہ یہ ضمناً باتیں آئیں کہ جب بھی مسجد میں داخل ہوں تو موبائل فون بند رکھنا ہے, ٹیون اس کی بند رکھنی ہے اور میوزیکل ٹیون تو مستقل بند کر دینی ہے. اس سے آج اور ابھی جان بھی چھڑا لیں اور توبہ بھی کر لیں اگر یہ بجاتے رہے ہیں تو. یہ مت جواب دیں کہ اس میں آپشن نہیں ہے. ارے آپشن گیا چولہے میں یار, جب موبائل فون نہیں تھا اس کو کیا کرتے تھے؟ جب ٹیلی فون ایجاد نہیں ہوا تو اس وقت لوگ کیا کرتے تھے, اور اب بھی موبائل فون ایجاد ہو گیا لیکن لاکھوں کے پاس نہیں ہے موبائل فون, وہ کیا کرتے ہیں؟ میرے پاس نہیں ہے موبائل فون, میں کیا کرتا ہوں؟ کیا میں دنیا سے کٹا ہوا ہوں؟ شاید دنیا کی جتنی معلومات مجھے ہوں آپ کو ہو سکتا ہے کم ہوں, اس سے جتنے رابطے میرے ہوں آپ کے ہو سکتا ہے کم ہوں. کیا اور ذرائع نہیں ہوتے رابطوں کے, دوسروں کے ذریعے معلومات نہیں ہو سکتی؟ تو اس لیے یہ نہ کہا کریں کہ آپشن نہیں ہے. کیا قیامت کے روز یہ جواب چل جائے گا آپ کا کہ یا اللہ میں کیا کروں, موبائل فون تو نے مجھ پر فرض کر دیا تھا, واجب کر دیا تھا, عذاب کی وعید تھی نہ رکھنے پر اور تھا اس میں میوزیکل ٹیون, تو اس لیے آپشن نہیں تھا. تو کیا یہ جواب آپ دے سکیں گے؟ یقیناً نہیں دے سکتے کہ موبائل فون رکھنا فرض واجب نہیں ہے, اس کے بغیر گزارا ہوتا رہا ہے اور اب بھی ہو رہا ہے اور ہوتا رہے گا, یہ تو نئی ایجاد ہے. تو اس لیے آپشن نہیں ہے تو اس موبائل فون سے جان چھوڑا لو. اپنے کو ایسا موبائل فون چاہیے نہیں جس میں آپشن نہ ہو, بغیر اس کے بھی تو ہے نا الحمدللہ دعوت اسلامی والے جو ہیں جو کہلاتے ہیں وہ نہیں, آپ کہلانے والے بہت ملیں گے, کڑا امامہ ہوگا سمجھے, اور رنگین کپڑے ہوں گے یا بھلے سفید بھی کبھی پہن لیا مروت میں ہم جیسوں کے پاس آنے, ان کے موبائل فون میں آپ کو میوزیکل ملے گی. یہ دعوت اسلامی والے نہیں ہوتے, یہ دعوت اسلامی والے کہلانے والے ہوتے ہیں, اہل محبت ہوتے ہیں بےچارے. بھلے اگر کوئی ذمہ داری کی ان کو مطلب کسی نے سونپ دی ہے, غیر ذمہ دار نے ذمہ داری سونپ دی ہے تو میں کہہ نہیں سکتا ایسا, لیکن میری دعوت اسلامی میں ایسے مجھے اچھے نہیں لگتے, مجھے چاہیے ہی نہیں ایسے. یا توبہ کر لیں یا پھر خدا حافظ, میری دعوت اسلامی کو بدنام نہیں کریں میوزیکل ٹیون بجا بجا کر. اس پر پابندی ہے, اسلام نے پابندی رکھی ہے, میری ذات کا کیا ہے؟ یوں تو میوزک تو نفس سے امارہ کو تو اچھا لگتا ہے, مزہ آتا ہے گانا سننے میں, میوزک سننے میں, فلم دیکھنے میں, سب کو ظاہر ہے کہ عام طور پر مزہ ہی آتا ہے, لیکن ہمیں تو نفس کو مار رہے ہیں, ان چیزوں سے بچنا ہے, کیونکہ اللہ رسول کو ناپسند ہے تو ہماری ناپسند, خلاص ہم کو نہیں چاہیے. تو بہرحال یہ کہ یہ آپشن نہیں ہے تو اس فون سے جان چھڑائیں کوئی اور فون, اگر اس کے بغیر آپ کو چلتا نہیں ہے. اب وہ میرے سے جو محبت کرتے ہیں ان کو اگر ضرورت نہیں تو ان کو فون رکھنا نہیں چاہیے, کیونکہ تو نعرے لگاتے ہیں جان بھی قربان ہے, ابھی جوش میں جان بھی قربان ہے, وہ بھی نام پر قربان ہے, تو میرے کال پر کب قربان ہوگی؟ یہ بھی بولتے ہیں فرمان پر قربان ہے لیکن موبائل فون قربان نہیں ہے. تو جس کو ضرورت ہے وہ رکھے, جس کو ضرورت نہیں ہے غور کر لے, ضرورت نہیں ہے تو کیوں خامہ خواہ. یہ اینٹی کفل مدینہ میں تو اس کو کہتا ہوں, یہ باتیں کرواتا ہے بہت, نہ نمازوں میں چین دینے. میں نے دیکھا ہے کہ جن کو یہ ایس ایم ایس پڑھنے کی لت پڑ جاتی ہے نا, وہ تو نماز کی صف میں بیٹھے بیٹھے بھی اگر آدھی منٹ بھی باقی ہے نا تو ایس ایم ایس دیکھتے رہتے ہیں. اگر کسی سے بات کر رہے ہیں تو بات بھی کر رہے ہیں, ایس ایم ایس دیکھ رہے ہیں. اگر وہ کمپیوٹر آپریٹر ہیں اور ان پر کوئی ایسی پابندیاں نہیں ہیں تو ایک طرف اس کا ٹیلی فون لگا ہوا ہے, ایک طرف وہ ٹائپ کر رہے ہوتے ہیں یا کان پہ چڑھا ہوا ہے ٹائپ کر رہے ہوتے ہیں, اور بس پھر جیسا وہ لکھتے ہیں یہ جس نے لکھوایا اس کے نصیب. تو یہ ایسا ایک نشہ ہے, نشہ. میں کسی ایسے فرد کو جانتا نہیں لیکن باتوں سے میری ایک دم توجہ ہو گئی اس طرف کہ اس طرح کے جو نشائی ہیں نا جن کو ٹیلی فونیا کا مرض بہت شدت لگا ہوا ہے, وہ استنجا خانے میں بھی اس سے باز نہیں آتے ہوں گے. یہ میرا ایک مطلب, ابھی ابھی بتی جلی ہے کہ ایسا ضرور کرتے ہوں گے یہ کہ وہ وہاں بھی لگے رہتے ہوں گے اور پھر کوئی دروازہ بجاتا ہوگا پھر نکل وے وار لائن لگی ہوئی ہے تو اس کو ہوش آتا ہو تو آتا ہو, وہاں بھی ایسے مس پڑھتے رہتے ہوں گے کرتے رہتے ہوں گے, بات تو شاید کرتے شرماتے ہوں گے کہ باہر آواز جائے گی تو لوگوں کو پتا چلے گا. لیکن یہ اب جو بھی یہاں بیٹھے ہیں وہ اگر ایسا کرتے ہیں تو غور کر لیں, میرے ناظرین اگر ایسا کرتے ہیں تو غور کر لیں ایسا کرتے ہیں کہ نہیں کرتے. ٹھیک ہے, میرے کو نہیں بتانا کہ آپ کرتے ہیں, کسی کو بھی نہیں بتانا کہ یار اس نے میرے دل کا چور پکڑ لیا, تو یہ کوئی کرامت اس کو نہیں بولتے. میں تو ایک مطلب وہ عام سی بات ہے لیکن میں کسی ایسے کو جانتا نہیں, کرتے ہی ہوں گے بالکل, یعنی کہ ہر کام کرتے ہیں. جا کے اخبار کا تو میں نے سنا, اخبار پڑھتے ہیں اندر جا کر مورچے پہ, اچھا اسی طرح مورچے پہ جا کر سگریٹ پیتے ہیں, اور بعضوں کو تو سگریٹ پیے بغیر وہ فراغت نہیں ہوتی, یہ بھی سنا ہے. تو اب جب یہ سب کرتے ہیں تو پان بھی چباتے ہوں گے, گٹکے بھی دانتوں میں دباتے ہوں گے, یہ بھی کرتے ہی ہوں گے ظاہر ہے, خدا بہتر جانے. چائے بھی چسکیاں لگا لگا کر وہ तरकीब बनाते होंगे, कोई भरोसा नहीं था। मोबाइल फोन बेचारा क्या बोलता है, ये भी साथ ही इनके लगता होगा, गले पड़ा रहता होगा, इसको लगे रहते होंगे, मिलाते होंगे यार। क्यों मतलब मेरे को अजीब सा लगता है, इतनी यानी कि गाफिल होते हैं ये, इसमें लगे रहते हैं। मैं देखता हूँ ना सफों में कभी नमाजियों को, मुझे बेबी आखिर हूं तो आप ही के मुआशरे का एक फर्द हूं, कोई तीसरी मखलूक तो हूं नहीं, ठीक है। तो इसलिए मेहरबानी करके ऐसा ना करें, हम जैसों को मत आसायर, भले मेरे ऐसे कम होंगे लेकिन है तो सही ना दुनिया में, जो आपको समझते यार या अध पगला हो गया यार इसके पीछे, अगर हुआ पड़ा मोबाइल फोन इसके कहा हाथ में आ गया, ना दीन का रहा ना दुनिया का आदमी, ये मुहावरा है ना, नमाज में उसको चैन पड़े ना, मतलब बयान सुनने में चैन पड़े, बयान करते करते भी बेख्तियार हाथ में आ जाता हो, ऐसे होंगे तो क्या ताज्जुब।
कोई SMS नहीं आ रहे होते, घंटी नहीं बज रही होती तो बेचैनी होती है,
हाँ ना,
निकाल निकाल कर निकाल, मतलब अगर आधे पौने घंटे तक घंटी नहीं बजी, टूंटू नहीं हुआ, पोपू नहीं हुआ, तो ये मतलब कि निकालेंगे कि हो क्या, कि कौन भूल भूल गई है, फिर बैठे बैठे SMS करेंगे, ये नहीं कहते भूल गए हो क्या हो गया, कोई ना कोई SMS करेंगे या कॉल करेंगे कि मेरे को याद करो मैं यही हूं। तो ये वाकई एक मर्ज हो गया है, बंदे नफ्सियाती मरीज कर दिया मोबाइल फोन ने, कुछ समझ नहीं आ रही।
मैंने तो उसका टेलीफोनिया नाम रखा है
जी हाँ, और ये जो मतलब है ना बापा के ये वहां भी बैठकर नहीं है, तो बाबा कम से कम चलो वो तो करते जो करते होंगे, लेकिन ये तो तय है कि जो इस वक्त बाथ टब में नहाने के आदि हैं, जो हमारे मदनी चैनल पर अगर कोई सुन रहा हो सा बाथ टब वाला, तो बाथ टब में जो नहाने के आदि है ना, उसके तो बाकायदा बाथ टब के अंदर टेलीफोन लगा हुआ, मतलब बाथ टब बन रहे टेलीफोन वाले,
अल्लाह
कनेक्शन है, और वो नहाते नहाते बात करेगा। अब ये गौर कर ले गए उसको, मतलब के वो दुआ पढ़कर पता नहीं गया कि नहीं गया, हमने खुबूसी वल खबाइस और ये सब कुछ कर करा कर ये अंदर गया और ये अंदर बैठेगा, क्योंकि वो सब अटैच बात है ना बाबा। सब
मैं यही बोलने वाला था कि इसका मतलब लेटरिन के अंदर ही है,
आइए सब कुछ अंदर ही अंदर है, टीवी अंदर है, और घंटा दो घंटा बैठेंगे कोई स्टीम बात।
अच्छा टीवी भी है,
तो ये तो मतलब के बाथ टब में लगा होता है
बाबा। तो अब वो टेलीफोन बेचारा क्या बोलता है,
अब क्या
ही होना, वो तो अब लाजिम और मलजूम जैसा बन गया।
किस किस चीज से रोकेंगे अब इसको हमको, तो चलो बाबा अब ये बाथरूम हम क्या बंद कराने बैठेंगे, अल्लाह खैर करे। ये मस्जिदों का जो आपने जो माशाल्लाह
अपनी दौड़ मस्जिद तक है यार, बोलते ना मौलवी की दौड़ मस्जिद तक,
तो आपने ये जो इरशाद फरमाना को ऐसा जहन बन जाए ना कौम का कि ये मस्जिद का एहतराम अब मुसलमान के दिल में होता ही है।
आमीन, अल्लाह करे पैदा हो जाए। ये यहाँ भी मैं देखता हूँ, बयान में भी देखता हूँ, यहाँ तक कि मैं कभी अपने घर वगैरह में भी वो देखता हूँ ना मदनी चैनल, तो इसमें भी बाजों का इज्तिमा जिक्र नात हो रहा होता है, बयान हो रहा था इज्तिमा में, तो कोई ना कोई टेलीफोनिया का मरीज जो है ना वो मोबाइल पकड़ के लगा होता है या कान पे इसके चढ़ा हुआ होता है। क्यों यार धक्का खाया मस्जिद में यार, तू आया गाय को तुझे लाया कौन यार, यहाँ अगर मोबाइल फोन ही तुझे करने और सुनने तो बयान क्या सुनेगा, वो बोलेगा मुबल्लिग के ये हराम है, तुझे समझ आएगी हलाल है, फिर जाकर बोलेगा कि वो फैजान मदीना मैंने तो सुना है, और पता नहीं क्या क्या गलत मसले चलाते रहोगे, अरे गलत फहमियां हो जाएंगी, इतना मदनी मुजाकरों में गलत फहमियां हो जाएंगी। तो इसलिए बिल्कुल यानी कि ये नहीं चाहिए अपने को यार, मैं ऐलान जंग नहीं करूंगा, ऐलान जंग अपना गीबत के खिलाफ है, क़िबला रू बैठूंगा, जो तालिब इल्म हो उसके लिए क़िबला रू बैठना सुन्नत है, जबकि वो तलब इल्म में मशगूल है, जैसे इस वक्त आप तलब इल्म में मशगूल है, और जो इनको सिखा रहा हो उसके लिए क़िबले की तरफ पीठ करके बैठना सुन्नत है। अब मैं अपने लिए भी कुछ नियतें करता हूं, इस्तिदबारे क़िबला यानी क़िबले की तरफ पीठ किए बैठा रहूंगा, कोई कैसे ही नागवार अंदाज में सवाल करे सब्र करूंगा, यकीनी मालूमात होगी तो ही जवाब दूंगा, वरना बुजुर्गों की सुन्नत अदा करते हुए ला आलम या ला अदरी या मुझे नहीं मालूम कह दूंगा। जवाब के आखिर में वल्लाहु तआला आलम व रसूलुहु आलम सल्लल्लाहु तआला अलैहि वसल्लम कहूंगा, गलती की दुरुस्त निशानदही पर फौरन इजाला कर दूंगा, इदाए कलिमतुल हक यानी अल्लाह तआला का कलिमा बुलंद करूंगा। पारा 14 सूरतुन नहल आयत नंबर 125, उदउ इला सबील रब्बी का बिल हिकमत वल मौइज़तिल हसना, तर्जमाए कंजूल ईमान, अपने रब की राह की तरफ बुलाओ पक्की तदबीर और अच्छी नसीहत से, मैं दिए हुए हुक्म की तामील करूंगा। इस फरमान मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम, बल्लिगु अन्नी वलौ आया यानी पहुंचा दो मेरी तरफ से अगरचे की आए तो, کی پیروی کروں گا، نیکی کا حکم دوں گا اور برائی سے منع کروں گا۔ عربی و انگریزی اور مشکل الفاظ و اشعار بولتے وقت دل کے اخلاص پر توجہ رکھوں گا، یعنی اپنی علمیت کی دھاک مٹھانی مقصود ہی تو بولنے سے بچوں گا۔ مدنی قافلے، مدنی انعامات، نیز علاقائی دورہ برائے نیکی کی دعوت کی رغبت دلاؤں گا۔ نظر کی حفاظت کی عادت بنانے کی خاطر دوران بیان یا جواب حتی الامکان نگاہ نیچی رکھوں گا۔ سوال کرنے والے بھی یہ نیت کر لیں کہ جب بھی سوال کروں گا تو نگاہ نیچی کر کے کروں گا۔ آئندہ کے لیے مستقل بھی نیتیں رکھے کہ انشاءاللہ میں نگاہ نیچی کر کے بات کرنے کی اور چلنے کی بیٹھنے کی کوشش کروں گا، اس لیے کہ اس کی برکت سے اللہ تعالیٰ مجھے بد نگاہی سے محفوظ فرمائے۔ جو فضول نگاہی، یہ بد نگاہی میں داخلے کا دروازہ سمجھ لیجئے۔ تو نہ رہے بانس نہ بجے بانسری، کاش فضول نگاہی سے ہی جان چھوٹی رہے تاکہ بد نگاہی میں پڑھنے کی نوبت ہی نہ آئے، اللہ کرے ایسا ہو جائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام۔
محمد قدرت رضا اتاری پنجاب سے آج شہر گزار ہوں۔ ایک عام مسئلہ یہ ہے کہ یہ سجدے میں جاتے ہوئے پاؤں کی انگلیوں کا خیال نہیں کرتے، تو اس کے بارے میں یہ بتا دیجئے کہ یہ انگلیوں کا قبلہ رخ نہ ہونا کیسا، اس میں نماز ہو جائے گی یا نہ ہوگی، یا کتنی انگلیاں کرنا ضروری ہے؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ فتاوی رضویہ شریف بہار شریعت وغیرہ میں یہ لکھا ہے کہ خلاصتاً عرض کر رہا ہوں، سجدے میں پیشانی کا جمنا، زمین پر سجدے میں پیشانی کا جمنا سجدے کی حقیقت ہے، اور ناک کی ہڈی زمین پر لگنا یہ واجب ہے۔ دیکھو پیشانی لگنا نہیں ہے، پیشانی جمنا، لگنا اور چیز ہے، جمنا اور چیز ہے۔ جمنا اس کو بولیں گے جب کچھ زمین کی سختی بھی محسوس ہو کہ بھائی کسی ٹھوس چیز پر آپ نے رکھا ہوا ہے، سختی جمے پیشانی۔ تو سجدے میں پیشانی کا جمنا سجدے کی حقیقت ہے، اور ناک کی نوک نہیں بلکہ ناک کی ہڈی کا لگنا واجب۔ یہ دیکھو ناک کی نوک ہی ہے، ہڈی اس کے برابر میں شروع ہوتی ہے، تو ہڈی کو بانسا بھی بولتے ہیں، بانسا۔ تو یہ ہڈی یہ ہے، یہ ناک کی نوک کو دبائیں گے تو ہڈی لگ جائے گی، اور ٹچ کریں گے تو صرف نوک لگی رہے گی، تو ہڈی لگنا واجب۔ بعض اسلامی بھائی جن کو مسئلہ معلوم تو ہوتا ہے لیکن سمجھ نہیں آتی، تو وہ بےچارے یہ دونوں آنکھوں کے نیچے کا حصہ جو ہے نا یار زخمی کر لیتے ہیں، اس کو زور لگاتے رہتے ہیں۔ ابھی اس کو زور ہی لگاتے رہو تو خوشبو تو حاصل نہیں ہوا، نماز کا سچکا تو نہیں پڑے گا، نہ سجدے کی لذت ملے گی، اور اسی کو کشتی کرتے رہیں گے کہ یہ لگ جائیے۔ تو یہ نہیں ہے مراد، آنکھوں کے نیچے والی ہڈی مراد نہیں ہے، یہ نوک کے بعد جو ہڈی شروع ہوئی ہے جہاں میری انگلی ہے اس پر۔
ہلکا سا دبائیں یا زور سے دبائیں پاپا، کیا کریں اس کو؟
ہڈی زمین پر لگی،
ہلکا سا دبائیں گے تو
اتنا نہیں کہ پچک جائے، وہ پچکا نہیں ہے تو باکسر کا استاد چاہیے، اور باکسنگ سکھاتے مارتا ہے نا، جب نکسیر پھوٹ جاتی ہے خون منہ ہڈی ٹوٹ جاتی ہے، تو پھر بعد میں وہ پھر بھی وہ بچا تو منہ ہی ہے، لیکن آنکھ پر گھونسا نہ پڑ جائے، دانت نہ ٹوٹ جائے، تو وہ یوں لڑتے ہیں کیا؟ تو وہ ناک کی ہڈی پر اگر ناک پر پڑا تو پھر ناک نہیں ٹوٹتی ان کی، یہ ان کی ترکیب ہوتی ہے۔ تو ہم کو ناک کی ہڈی نہیں توڑنی نہ توڑوانی ہے، ہم کو مطلب ہے نا کہ ہڈی لگانی ہے زمین پر لگنا، البتہ پیشانی جمانی ہے، نہ کہ اتنی کہ پیشانی ہم رگڑ رگڑ کر زخمی کر دیں۔ اب جیسے کہ وہ آج کل وہ قالین بچھاتے ہیں، کارپیٹ، کارپیٹ بھی کئی طرح کے آتے ہیں، بعض تو بہت پتلے پتلے کارپیٹ ہوتے ہیں، اس میں تو بآسانی وہ پیشانی لگ جاتی ہے، جم جاتی ہے، لیکن بعض موٹے کارپیٹ ہوتے ہیں پھر اس کے نیچے فوم بچھاتے ہیں، یہ تو ہوتا بہت قیمتی ہے، لیکن مجھے تو اس سے بڑی وحشت ہوتی ہے، بہت وحشت ہوتی ہے، کیونکہ ہم لوگ جو اپنا ہماری یہ دوڑ تو مسجد تک ہے، اب مسجد میں اتنا بڑا قالین بچھا ہوا ہے اور نیچے فام فوم بچھایا ہوا ہے عالی شان مسجد میں، یہ عالی شان مسجدوں جہاں پیسہ زیادہ ہوتا ہے نا، تو وہ اس طرح وہ بےچارے پیسے اپنے ڈال دیتے ہیں اس طرح فرش پر پتا نہیں ہے ثواب کی نیت تو کرتے ہی ہوں گے ظاہر ہے, خدا بہتر جانے ثواب کتنا ملتا ہوگا ان کو, کیونکہ اس میں تو نماز کا خشوع تو آ ہی نہیں سکتا. میں جہاں تک سمجھا ہوں, کیونکہ وہ جب تک یعنی کہ وہ ایک تو ہڈی بھی لگانی پڑے گی, تو ہڈی لگ نہیں پاتی, پھر پیشانی کا جمنا سجدے کی حقیقت, تو ایسے موقع پر کہ جو اتنا موٹا جیسے کہ یہ وہ ہے کارپیٹ, یا سمجھو کہ گدیلا ہے روئی کا گدیلا, یا اپنے گھاس ہے جیسے وہ پارک وغیرہ میں باغوں میں نماز پڑھنے کا موقع گھاس ہوتی ہے, تو ایسے موقعوں پر پیشانی اگر ہلکی سی چھوڑ دی نا, بھلے ٹچ کر دی, تو سجدہ ہوگا ہی نہیں, سجدہ نہیں ہوگا تو نماز ہی نہیں ہوگی, کیونکہ سجدے کا جمنا یہ پیشانی کا جمنا یہ سجدے کی حقیقت ہے, یہ کمپلسری ہے, پیشانی جمنی چاہیے. تو اب کارپیٹ یا گھاس پر نماز پڑھنی تو جائز ہے, لیکن اس کو اتنا دبانا پڑے گا, اتنا دبانا پڑے گا کہ اب دبائے گا تو نہ دبے گی تو سجدہ ہوگا, ورنہ نہیں ہوگا. ہے کتنی دشواری, تو اپنے کو ایسا کارپیٹ چاہیے کہ مسجد میں نماز پڑھنا جائز ہے, جبکہ وہ سجدے پر وہ اتنا زور لگائے پیشانی جمے, اب اس کے ساتھ کشتی کرتے رہیں گے اپنے, وہ زور ہی لگاتے رہیں گے تو یار نماز میں دل کیسے لگے گا, وہ پھر امامہ گر جائے گا, جس کی ٹوپی اس کی ٹوپی گر جائے گی بےچارے کی. یقین مانے میں مطلب میں نے پڑھی ہے اسے قالینوں پر میں دنیا کے مختلف ممالک میں, خصوصاً حرمین طیبین میں تو یہ کچھ زیادہ ہی ابتلا ہے اس کا, یہ موٹے موٹے قالین بڑی, یقین مانے خوشبو نہیں آتا, مزہ نہیں آتا, نماز میں دل نہیں لگتا بالکل. میں فرض و سنت موقع بس پڑھنی ہے اس لیے پڑھو, نفلے نہیں پڑھ سکتے, وہ بالکل دل نہیں لگتا اس میں. تو میں تو وہ کھلی زمین ڈھونڈتا ہوں جہاں بھی جاتا ہوں نا, کیونکہ میری گھر میں بھی عادت یہ ہے, ابھی سردیاں اس کے باوجود, ہاں جب سخت سردیاں ہو یا نزلہ ہو جائے کوئی ایسی وجہ ہو یا وہ کنکریل ہو کچھ ایسا, تو پھر وہ بچھے ہوئے پر, ورنہ جب تک میرا بس چلتا ہے میری کوشش یہ ہوتی ہے کہ میں ننگے فرش پر سجدہ کرتا ہوں. حدیث پاک میں کہ اللہ تعالیٰ کو بندے کی وہ حالت بہت پسند ہے کہ جب وہ خاک پر منہ رگڑ رہا ہے, میں اس کے تحت اس مسئلے کو نہیں لے رہا, لیکن بہرحال واللہ اعلم, کیونکہ مستحب یہی ہے کہ ننگی زمین پر جس پہ کچھ بھی بچھا ہوا نہ ہو سجدہ کرے. حضرت سیدنا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ کے بارے میں مکاشفت القلوب میں ہے کہ آپ ہمیشہ ننگے فرش پر سجدہ کرتے تھے, بہار شریعت میں بھی اس کو مستحبات میں سے لیا ہے, وہ کچھ بچھا ہوا نہ ہو اور سجدہ کرے, تو کوشش کریں یہ مستحب پر عمل جس کا جہاں ہو. ہم فیضان مدینہ میں نہیں بچھاتے, سارا سال نہیں بچھاتے, اب سردی آ گئی تو بچھانا پڑتا ہے, لیکن یہ ایسی اس میں آزمائش ہے کہ اس میں صفے درست نہیں رہ پاتی دریوں میں. کارپیٹ میں یہ البتہ چانس ہوتا ہے کہ اگر اس کی پٹیاں صحیح بنا دی جائیں, کارپیٹ ایسا ہو کہ اس پر صف بن سکتی ہے صحیح, یہ چانس ہوتا ہے. سائڈ ایفیکٹ زیادہ ہے اس کے, ایک تو وہ سجدے والا, دوسرا اپنے اگر کسی بچے نے پیشاب کر دیا تو وہ جہالت کا دور ہے نا, لوگوں نے دیکھا بتایا کہ وہ خادم وغیرہ ہوتے ہیں, یہ علماء تو ہوتے نہیں بےچارے, یہ پانی کے چھینٹے مارے اس کے پیشاب کی جگہ پر اور من کو منا لیے پاک ہو گیا. یہ کسی نے دیکھا مجھے بتایا کہ فلاں مسجد میں ایسا ہوا, غالباً مسجد کا نام بتایا, کسی علاقے کا نام بتایا جو ہے کھاتے پیتے لوگوں کے, غالباً علاقے جہاں لوگ خرچہ کرتے ہیں, میمنوں کا علاقہ جو تھا نا, تو اس میں وہ یوں کر دیا, تو بولا میں نے اس کو بولا کہ یہ بولے صاحب کیا کیا آپ نے, پانی ڈال دیا, یہ پاک تو نہیں ہوگا, تو وہ بھی اوپر کا منہ پھوٹتا سامنے والا بھی, بولا تو میں کوئی کو اٹھا کر پاک کر لے جاؤں گا, یہ کیسے ہوگا میرے سے, نے جان چھڑا دی.
کیا کرنا چاہیے
باپا؟ پاک کرنا چاہیے اس کو.
وہ کیسے کریں گے باپا؟
قالین پاک کیسے کریں گا, یہ مسئلہ ہے کہ پاک کیسے کریں گے. وہ ملک سے باہر ایک مرتبہ وہ پڑوس کی بچی ہمارے ساتھ آ کر کھاتی تھی, تو وہ اس نے وہ کارپیٹ کا ایک پیس بچھا ہوا تھا, اس پہ اس بچی نے پیشاب کر دیا, اب میرے پاؤں تلے زمین نکل گئی, وہ تھی بھی اتفاق سے میری نماز کی جگہ, وہ یعنی کہ میں سجدہ تو فرش پر ہی کرتا تھا, لیکن وہ اس طرح بچھا ہوا تھا کہ وہ فرش پر سجدہ ہو جاتا تھا, لیکن وہ بہرحال میں تو میرے کو سی چڑھنے لگا, کس کو پاک کیسے کرے, بہت دشوار. اب گھروں کی چار دیواری میں تھوڑی پاک ہو سکتے اتنا بڑا پیس کارپیٹ کا, تو پھر وہ سورس لگائی ہے کہ اسلامی بھائی کی, ایک اسلامی بھائی ہے ان کا ویلا, ویلا سمجھتے ہیں نا بنگلہ, اس سے کانٹیکٹ کیا کہ یار تم مہربانی کرو, اور اس کو طریقہ بتا دیا ہم لوگوں نے کہ بھائی اس طرح پاک ہوتا ہی ہے, कि इसको अपनी वो जैसे कि एक तरीका इसका जो अर्ज कर रहा हूं कि इसको दीवार पे डाल दो और ये हिस्सा नापाक इसका, और नापाक हिस्से पर इसको इस तरह एहतियात से पानी छोड़ो पाइप से कि वो छींटे अपने ऊपर ना गिरे नापाकी से टकरा कर। तो इस तरह एक सूरत है कि जन्ने गालिब आ जाए कि पानी नजासत को बहा कर ले गया होगा, तब तो ये पाक हो जाएगा, एक सूरत ये। दूसरी सूरत ये कि इसको एक बार जैसे पानी डाल दिया धो लिया इसको, अब इसको लटकता छोड़ दें, जब आखिरी कतरा इसका टपक जाए, या बेशक एक दिन के बाद ही सही, ये नहीं कि अभी भी आखिरी कतरा टपका और अब डालो पानी, पहले चार दिन के बाद डाला, दस दिन के बाद डाला आपने, तो ये एक बार धुला कहलाएगा, एक आखिरी कतरा तक टपक गया तो अब ये फिर उस पर पानी डालना है, तो फिर आखिरी कतरा तक टपक गया इसका, इतनी देर टपकने दिया जाए इसको, फिर इस पर पानी डाला और इसको धोया है ना, इस तरह पानी डाला कि पानी इसकी हर हर मतलब जुज में सरायत कर जाए, जो नजीस हिस्सा है जितना भी पानी डालने में नजाजत फैलती भी है, तो वो भी इसकी पूरी एहतियात से इसको पाक करना पड़ेगा, तो वो इस तरह पानी डालना पड़ेगा कि नजाजत फैलने भी ना पाए और वो निकलता जाए एक एक कतरा। तो बहरहाल पानी तो इसका जब तीसरी बार इसका आखिरी कतरा टपक जाएगा ना, तो अब ये पाक हो जाएगा।
बाप रे बाप
नहीं कह रहे, मैं और आसान तरीका ये बताता हूँ, आप घबराए नहीं।
कौन इतना चाहिए क्या बाबा?
सब्र किए इंशाल्लाह बताता हूँ। तो ये क्या वो पाइप पर तश्वीश हुई है, पाइप कहाँ से लाए और ये दीवार कहाँ से लाए जिसमें डाला जाए, तो ना दीवार शर्त है ना पाइप शर्त है। इसको आप किसी भी जगह मुनासिब जगह पर छत पर ले जाए, अपनी छत अगर है तो उस पर या किसी तरह भी कोई दो चार हिस्से पकड़ के रखें और इस तरह उसके उस नापाक हिस्से पर आप जग से पानी डालें, पतीली से पानी डालें, गिलास से पानी डालें, नल की अगर तरकीब है तो नल के नीचे इस तरह रखेंगे पानी, उस पर पानी डालना है बाहर सूरत। इस तरह भी वो तीन तरह वो कतरे टपकाकर जो तरीका मैंने कहा पाक ये हो सकता है। जिनके यहां नहरें होती हैं इनको तो और भी आसानी है, वो नापाक हिस्सा उतनी देर वो नहर में वो डाले रहे और जब वो जन्ने गालिब आ गया कि ये पानी बहाकर ले गया नजासत तो पाक हो गया, इस तरह बारिश में इसको जब छोड़ा तब पाक हो गया। तो अरे कि इस तरह की सूरतों में से जो सूरत आसान हो वो इख्तियार की जाए तब जाकर पाक होगा।
पापा अपने का बच्चे को समझाने बैठेंगे कि बेटा जब भी नजासत करनी हो तो कारपेट के कोने में जाकर करना,
बीचो बीच
बीचो बीच जो करना है तो ये मुड़ेगा कैसे, ये तो जिसका कारपेट वाला वो पता है कि ये इसका सेंटर लाकर इसको नहर हो या जग हो या पाइप हो, बाबा ये आजमाइश।
दुनिया की जितनी भी नेमत है उसमें सहमतें तो लगी हुई है, ये कारपेट है नेमत। अभी जैसे अगर पूरे फैजान मदीने में बिछा दिया जाए ना कारपेट, तो इनको करके कहां पर होंगे ना, उनके कपकपाट नहीं होगी, ठंडी नहीं लगेगी इतनी, क्योंकि वो फर्श की ठंडक भी तो पहुंचती है ना, तो ये दरिया जरा पतली है इसमें ठंडक बिचारों को पहुंचती होगी तो वो जरा दिल जमी कम होती होगी, मगर बात तो मर्द के बच्चे जाकर फर्शों पर बैठे हुए नंगे फर्श पर, ये हिम्मत है इनकी। तो अपनी अपनी कुव्वतें बर्दाश्त होती है, जब सख्त सर्दियां होती है ना तो कारपेट जो है ना मीठे चावल की तरह मीठा मीठा लगता है, वो होती है ना सोना सोना लगता है, लेकिन यार ये है बड़ा यार खतरे वाला, ये बच्चा पेशाब कर दे या बड़े को कहे हो गई उल्टी खर करके उसने डाली, या वो पांव में कुछ लग गया और खून उस पर गिर गया नापाक, तो बड़ी आजमाइश होती है। मेरे घर के अंदर एक छोटा सा टुकड़ा कारपेट का रखा हुआ है मैंने, वो जरूरत पड़ती है इसकी, तो अच्छा तो टुकड़ा है छोटा सा, और वो वुजू खाना जो बना हुआ उसके पास भी वो पायदान की जगह वो पुराने कारपेट के कुछ टुकड़े हैं, कोई इसको वो खूबसूरत शोपीस नहीं कह सकता, इस तरह वो रखे हुए, क्योंकि वो वरना वो नंगे वुजू करके साई भाई जो ना वो नंगे वो गीले पांव से फर्श पर वो आते थे और पूरा फर्श जो ना वो काले काले पांव के धब्बे होते थे, उससे बचाने के लिए वो ये तरकीब कर ली। अच्छा उस कारपेट के टुकड़े को बड़ा यार मुझे नापाकी से वो संभालना पड़ता है। अब कभी अब देखो ना उम्र का मामला है, तो कभी ऐसा है कि जैसे कि ब्लड टेस्ट भी करवाने पड़ते, मैं एहतियातन करवाता रहता हूँ, तो ब्लड टेस्ट भी उस समय बचता था, लेकिन एक बार बस सुस्ती कर गया मैं, कारपेट पर बैठे बैठे मैंने हाथ निकाल के दे दिया उसको, जो घर पे है दर में एक जा नहीं सकता लेबोरेटरी वगैरह में, वो घर पे साहब आके ले जाते हैं ब्लड खून ले जाते हैं। उसने जो खून निकाला ना तो उसी दिन उसने टपकना भी था, तो सिरिंज से वो टपका और टपका भी मेरे कारपेट में, और उसी को बारहा मैंने उस पर नमाजें पढ़ने का भी है कि उसको इस तरह नमाज पढ़े कि वो सजदा फर्श पर हो, और बाकी सर्दियों में जरूरत पड़ती भी है ना तो वो ठंडक होती है, अब बूढ़ा आदमी हूँ तो वो ठंडक ज्यादा बर्दाश्त नहीं होती ना गर्मी आदमी ज्यादा बर्दाश्त हो बूढ़े आदमी से। तो अब ये उधर उसने गिरना भी उसी दिन था और गिरना भी कारपेट पर था। अब ये खून का कतरा तो एक गिरा, मैं ये नहीं कहता कि मेरे कितने खून के कतरे जलकर भाप बनकर हवा में उड़ गए तो अब क्या होगा, तो नफा हो गया। तो अब बहरहाल उस हिस्से को फिर जिस तरह भी करके वो पाक तो कर लिया तो हो गया, लेकिन ये कह को एक खून के कतरे ने मेरे को मतलब हिला दिया। अब इसके बाद याद नहीं पड़ता मैंने कभी ये गलती की हो कि उस कारपेट पर बैठकर मैंने खून दिया हो, मैं जमीन पे आ जाता हूँ।
ये खून नापाक है पापा?
जी हाँ, जो बहता खून है ना जो जख्म से निकल कर अपनी जगह छोड़कर बह गया वो नापाक है, पेशाब की तरह नापाक है, नजासत गलीजा। जैसे गाय बकरा या ऊंट या जो भी कटता है जानवर तो उसके जबहा के वक्त जो खून निकलता है इसको दमे मसफूख बोलते हैं, ये भी नापाक होता है। जो वक्त जबहा खून निकलता है वो नापाक होता है, बहता खून तो जख्म से निकले जबहा के वक्त निकले ठीक है ना, ये नापाक है।
ये कारपेट पाक करने का जो वजाद बाकी आपकी,
तो ये मस्जिदों में जो है ना ये वाकई कारपेट यूल आजमाइश है, बहुत बड़ी आजमाइश है पाक। फिर मस्जिदों में फिर मुफ्तियाने किराम होने चाहिए, खादिमीन मोजिनीन आइमा किराम, ताकि वो ऐसे मौके पर वो हुक्म शरीयत पर अमल करवा सके।
अभी एक सवाल आया है SMS के जरिए के, और इन्होंने ये कहा है कि ऐसा हो रहा है कि अब घर में जैसे कारपेट नापाक हो गया, बच्चे ने पेशाब कर दिया कोई इससे मत नापाक हो गया, तो अब वो क्या करते हैं घर में कि उसको शैम्पू से धोएंगे, कोई हो सकता है कि शैम्पू वाला कपड़ा लेकर फॉर्म वगैरह धो लिया, अब वैक्यूम मशीन लाएंगे, ये वैक्यूम मशीन लाकर अब ये उसको जो है ना वो उसको वैक्यूम करेंगे और उसको हीट देंगे खुश्क कर देंगे, ये खुश्क हो गया। ये कारपेट साफ करने की मशीन है, जिसके पास कारपेट होगा वो वैक्यूम जानता होगा, बड़ की झाड़ू बोलो इलेक्ट्रॉनिक झाड़ू बोलो क्या बोलो मैं,
अच्छा वो पाइप टाइप का करके खींचता है,
अब यही बोलो जी हाँ वो मशीन होती है जो कारपेट साफ करती है, अब ये क्या वो उस पर मारेंगे ये तो ये सब खुश कर ले, तो सवाल यह है कि इस तरह हमारा कारपेट पाक हो जाएगा।
बदकिस्मती से हरमैन तैयबैन बल्कि मताफ में भी ये नजारे हैं, बहुत आजमाइश है कि मताफ में भी बच्चे बहुत होते हैं, बच्चे तो बच्चे हैं कुछ ना कुछ उन्होंने करना, इनको कुल्ली इख्तियारात होते हैं, कोई इनको रोक नहीं सकता। जाहिर बच्चों की गंदगी या किसी को पाँव में जख्म आ गया जैसे खून निकल गया तो वहाँ क्या करते हैं, वहाँ इनके पास एक मखसूस डब्बा होता है वो अपनी गाड़ी में रखते हैं, ये जो जिनको सफाई करने की जिनकी ड्यूटियाँ होती हैं और वो कुछ केमिकल उनके पास होते हैं तो वो उसको उस चीज़ को नापाकी की मतलब पाक करने का इनके यहाँ तरीका ये होता है कि ये उसको मतलब यानी कि जैसे पूछ लेते होंगे फिर इस पर वो केमिकल और इस तरह वो पानी डाल के इस पर वो ब्रश वो नहीं वो डंडे में जो नीचे चिथड़े बंधे हुए होते हैं इससे सफाई करते हैं, तो इस तरह वो जो घुमा कर वो सारी नजासत को मजीद फैला देते हैं। वहाँ ये मताफ में सा होता है, बदकिस्मती से कि वो जहालत ने सिर्फ हमारा घर नहीं देखा, काफी घरों में घुस गई हो, कहाँ कहाँ घुस गई हो, बहुत मतलब बुरी हालत है। जो आदमी देख ले फिर उससे वो खैर जब तक अनदेखा है तो गुनाह नहीं है, हमारे लिए वो पाक है, जब तक हमने देखा नहीं, अब देख लिया कि वाकई इस बेवकूफों के सरदार ने अल्लाह के घर में नजासत को बिखेर दिया है फैला दिया है तो अब तो वहां से बचना पड़ेगा, जब तक वो सूख कर उसका असर जाहिल ना हो जाए, क्योंकि वो जमीन है ना तो जमीन का हुक्म यह कि अगर वो नजिस हो गई तो हवा से पानी से किसी तरह वो सूख जाए और सूख कर उसकी बदबू भी उड़ जाए, उसका रंग भी जाता रहे और जायका तो अगर उसे पता नहीं चलेगा, रंग या बू जो है यानी किसी किस्म का नजासत का असर उसमें बाकी ना रहे, तो नजासत का असर अगर जमीन से चला गया ना तो अब ये जमीन पाक हो गई चाहे पानी लगाया नहीं लगाया। यही हुक्म दीवार का भी है, यही हुक्म दरख्त का भी है, और जानवरों का भी है, परिंदों का, गाय का, बैल का, बकरे का, भैंस का, ये ऊंट का, कि इनके भी वो अबदान जो बदन जो है ये नजासत से आलूद होते रहते हैं। तो ये कभी पाँव घसते हैं, घिसते हैं, और कभी वो लोटे लगाते हैं, तो ये कुछ ना कुछ करते रहते हैं। तो वैसे ये झड़ झड़ा कर वो अगर झड़ जाए ना इनकी नजासतें और वो फ्रेश हो जाए वो जगह, तो वो पाक हो जाती है जानवरों के लिए, इंसान के लिए ये नहीं। इंसान को वो पाक करनी पड़ेगी, नजासत लग गई, पेशाब लग गई। तो बहरहाल ये कि बच्चे तो पेशाब करते हैं और बड़े भी करते हैं, बड़े बीमार होते हैं उनका भी निकल जाता है पेशाब बेचारों का, बाज़ों का मरीज होते हैं वो मोशन लग जाते हैं तो उनकी मसला, फिर उल्टियां कई आती हैं इनके मसाइल, जख्मों का, बकरीद में कुर्बानी के जानवरों का ज़बह के वक्त निकला हुआ खून भी बाज़ों का लग जाता है कारपेटों पर, इस पर उस पर। तो ये घरों में भी बिछाते वक्त 112 बार गौर कर लेंगे इसके नाज उठा सकेंगे या नहीं, इसको पाक रख सकेंगे या नहीं। जो घरों पे मुसलमानों के घरों में तो नमाज तो पढ़ी जाती है ना अल्हम्दुलिल्लाह, कभी ना कभी तो आदमी नमाज पढ़ता है ना, कोई ना कोई तो पढ़ता है, अल्लाह रसूल का नाम तो लेता है ना। तो ये नजासत होगी तो फिर बोलते हैं वो आसेब तंग करता है, तो भूत परेशान करता है, तो तंगदस्ती आ गई, तो ये आ गया। अब नजासत से लिथड़े हुए घर में क्या नहीं आएगा, नौसत तो आएगी, बरकत कहां से आएगी। तो बहरहाल ये कि कारपेट घर में बिछाना जायज है, मस्जिद में बिछाना जायज है, लेकिन इसके नाज बहुत उठाने पड़ेंगे, इसलिए मैं इसको पसंद नहीं करता। कोई ये नहीं समझे कि मस्जिद में बिछाना कोई गुनाह का काम है या घर में कारपेट बिछाना कोई हराम काम है, नहीं, जायज है, मुबाह है। और कोई अगर अच्छी नीयत वो कर सकता है जिसमें कोई सी वाकई फायदा है तो उस अच्छी नीयत का सवाब भी पाएगा। तो बहरहाल एक अच्छी नीयत करना भी सबको आती नहीं है, ये बता दो, वो जो इल्म में नीयत रखता हो वो अच्छी नीयत कर सकता है इसमें। अब मसल जमीन ठंडी लगती है और नमाज उसको पढ़नी है, नजला भी लगा हुआ है, आम मुसल्ले से भी उसको मतलब ये के खुशबू नहीं आता, इसके लिए उसने कोई इस तरह का कारपेट का पीस बिछा दिया, इस पर नमाज में इसको खुशबू आता है, तो पेशानी भी जमा दे ऐसा, मतलब ये के शरीफ कारपेट है, वो फंडेबाज नहीं है, वो नीचे फॉर्म लिए हुए, तो ऐसा कारपेट अगर इबादत के जोक के लिए बिछाता है कि सर्दी कम हो जाएगी, नमाज में दिल लगेगा, ये नीयत इसको सवाब पहुंचाएगी उस कारपेट के जरिए। लेकिन ये तो है ना कि ये बहुत यानी के शाज अशाजो कल महदूम, यानी कि बहुत ही यानी के नादिर सूरत है ये कि इस तरह को अच्छी नीयत से कारपेट की नमाज के लिए जरूरत पड़ जाए, वरना आम तौर पर यह है आजमाइश वाला। फिर इसकी रूहें सांस के जरिए जाकर सुना है कि वो फेफड़े के अंदर बाजू का पहुंच जाती हैं, चिपक जाती हैं, और फिर नऊज़ु बिल्ला वो चिपक कर आखिरकार कैंसर का रूप धार लेती है, ये भी किसी ने बताया था मुझे। नहीं, खतरनाक होती इसकी रूहें, ये या तो ऊन का होता है, असल कारपेट ये होता नहीं, ये ऊन का होता है, लेकिन अब प्लास्टिक के भी बनने लगे, प्लास्टिक के भी रूहें जाएंगे तो ज़्यादा नुकसान तो करते ही करेंगे ही ना, अंडरस्टूड है, खाने की चीज तो नहीं है, फेफड़े में तो खाना और बिरयानी भी नहीं डाल सकते आप, नुकसान ही करेगी, फेफड़ा सिर्फ हवा के लिए।
बाबा वही हुआ ना कि वो इस तरह जो वैक्यूम से जो खुश्क किया कारपेट,
नहीं पाक नहीं होगा इस तरह,
नहीं होगा ना,
ना ना पाक तो वो उसी तरह हुआ जो मैंने अभी तरीका अर्ज किया ना, ऐसा ही कोई तरीका, समुन्द्र में डाल दिया, दरिया में डाल दिया, तो बल्कि एक रात तक भी डालने का कौल है, उसमें कपड़ा है ना पाक हो गया कोई सी चीज, तो एक रात तक पड़ा रहे दरिया में तो पाक हो जाएगा, पानी बहाकर ले जाएगा। तो फिर वो बारिश में लिखा है कि एक रात भी शर्त नहीं है कि वो मतलब जब जन्ने गालिब आ जाए कि नजासत को बहाकर ले गया तो पाक हो जाएगा। तो ये कि इससे पता चला कि आसान नहीं है कि जिसको इन्हें खाली छींटे मार के आप दिल को मना लो कि ये पाक हो गया, बल्कि ज्यादा जहालत जब ज्यादा सवार होती है ना तो बोले छोटे बच्चे का पेशाब पाक होता है, फिर बोलते हैं यार मजबूरी में सब चलता, अल्लाह माफ करेगा। अब यार ये कोई जवाब तो नहीं है ना,
बच्चे का दूध भी जब पापा वो गिराता है
बच्चा, हाँ बच्चा दूध पीता है, जब दूध पीता बच्चा, खा एक दिन का बच्चा है, उसका भी पेशाब नापाक है, प्लस उसने दूध पिया जैसे बच्चे ने और ये मैदे में चला गया, अब इसको उच्छू लगा, उच्छू कहते ना इसको, उच्छू लगना बोलते हैं, उच्छू लगा और वो मैदे के अंदर से जो दूध इसने डाला वापस, ये भी नापाक होता है, पेशाब की तरह नापाक है। نجاست غلیظ ہے. اس کی وہ مائیں جو ہے نا جو بچے پالتی ہیں چھوٹے بچے دودھ اس کا بالکل خیال نہیں رکھتی, ویسے ہی اس کو پونچھ ڈالتی ہے. نہ تو ناپاک کر دیا, جہاں جہاں لگا بدن پر یا کپڑے پر سب کو اس نے بالکل گندا کر دیا, ناپاک کر دیا. ایک درہم سے زیادہ اگر یہ لگ گیا تو نماز ہوگی ہی نہیں. ایک درہم کی یعنی کہ گھیراوے سے زیادہ لگ جائے گی, ایک درہم کی گھیراوے کے اندر اس نے لگا لیا تو نماز ہو جائے گی لیکن مکروہ تحریم ہی ہوگی. اور اگر ایک درہم سے کم جگہ گھیری اس نے اس پتلی نجاست نے تو اب اس کو دھو کر نماز کو دہرانا سنت ہے. لیکن اگر یہ ایک درہم سے کم لگی ہوئی جگہ کا کپڑا اگر پانی کی بالٹی میں ڈال دیا, پانی میں ہے نا بالٹی بھر پانی میں آپ نے ڈال دیا تو اب یہ سارا پانی بھی ناپاک ہو گیا, اب یہ سارا کپڑا بھی ناپاک ہو گیا. یا دوسرے کپڑوں میں مکس کر کے آج کل دھوتے ہیں تو وہ سارے کپڑے بھی ناپاک ہو جائیں گے اس طرح, اگر ایک ہی بالٹی میں سب ڈال دیا تو. پانی میں سوکھی بالٹی میں ڈالے تو جب تک وہ نجاست چھوٹ کر دوسرے کپڑے کو نہیں لگے گی ناپاک نہیں کرے گی. سوکھا ہوا ہے تو سوکھی چیز سوکھی چیز کو ناپاک نہیں کرتی. اس کے لیے آپ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کا مطبوع رسالہ کپڑے پاک کرنے کا طریقہ, چھوٹا سا رسالہ ہے 32 پیج ہوں گے شاید آس پاس, تو بہت چھوٹا رسالہ ہے 6-7-8 روپے کا ہوگا, وہ چھوٹا پاکٹ سائز جیبی سائز 4 روپے کا ہوگا. یہ لے لیں, اس کو خوب تقسیم کریں, گھر گھر پہنچائے, گھر گھر کی ضرورت ہے. اس میں جو کارپیٹ کا طریقہ پاک کرنے کا وہ سارا اس میں وہ تفصیلی لکھا ہوا ہے, کپڑے پاک کرنے کا, مشین میں کپڑے دھونے سے کیسے پاک ہوتے ہیں, یہ ساری تفصیلات اس میں لکھی ہوئی ہیں. اس رسالے کو ضرور عام کریں, یہ ہر مسلمان کی ضرورت ہے یہ رسالہ.
اب اسلامی بہنوں کو بھی اگر کہہ دیں گے یہ خاص طور پر یہ لیں پڑھیں اور تقسیم.
اچھا ان کو الگ سے کہنا پڑے گا.
او بھائی کہنا پڑے گا.
ہاں چلو بھائی,
یہ
اسلامی بہنوں کو بھی بتا دو کہ یہ بھی یہ رسالہ پڑھ لیں. اچھا یہ دیکھو زیارت کرا رہے اسلامی بھائی, یہ ہے نا تربیتی کورس کی برکت لگتی ہے. تربیتی کورس والے نا,
کافلا کورس
والے, سبحان اللہ. تو انہوں نے اٹھا کر رکھا ہے تو ماشاء اللہ یہ رسالہ انہوں نے لیا ہوا ہے.
وہ تربیتی کورس کر لیں گے, یہ سیکھ لیں گے انشاءاللہ.
امید ہے کبھی کہ اس میں تربیتی کورس کرنے والا یہ سیکھ لے گا. آج تو مدنی مذاکرے میں بھی دیکھو نا تربیتی کورس والا موجود ہے, انہوں نے سیکھ ہی لیا ہوگا
الحمدللہ.
بہت سارے صاحب نے سیکھ لیا, اور ادا مرشد والوں نے تو اپنے باڈی چھپا دیا بےچاروں نے. تو اب جس کے بھی آپ مرید ہو نا اس کی اداؤں کو اپنا لو یار. وہ امامہ باندھتا ہو تو امامہ باندھ لو, سمجھے. وہ اگر سفید لباس سارا دن پہنتا ہے سفید لباس پہن لو, وہ اگر سر سے چادر اوڑھتا ہے سر سے چادر اوڑھ لو, مدنی ہولیا رکھتا ہے مدنی ہولیا بنا لو, زلفے رکھتا ہے زلفے سجا لو, اگر وہ مدنی قافلے پسند کرتا ہے تو مدنی قافلوں میں مسافر بنے رہو, مدنی انعامات پسند کرتا ہے اس کو بھی اپنا لو. تو ادا مرشید کا دعویٰ ہے تو پھر وہ عملی ثبوت بھی دے دو یار, آج تو بھلے ہو جائے. نئے سال کا چاند مبارک. اچھا یہ ادا مرشید والے بھائی مجھے چاند مبارک بھی دے رہے ہیں, کس کو دے رہے ہیں؟ اچھا یہ پیارے باپا جان کو دے رہے ہیں. اور ڈویژن ادا مرشید, یہ مرشید جو بھی ہو ان کا اللہ کا بکیل. یار بکی والے کو تو پاسپورٹ بھی پھاڑ دینا چاہیے یار, بکی تو پھر سب کشتیاں جلا کے جنت البقی. اب تو سارے وہ عمل کرنے کہ جو بکی کے اندر جا کر نیچے جا کر کام آئیں گے, قبر میں کام آئیں گے انشاءاللہ. یہ پاسپورٹ پھاڑ دیں گے ویسے میں نے وہ خوش طبعی کے لیے, اس کے واقعی نہیں پھاڑ دینا. مدینے جا کر میں کبھی کبھی خوش طبعی کے طور پہ بولتا ہوں, کوئی بولتا نا بکی کی دعا کرو یا پاسپورٹ پھاڑ دو. اب بکی بھی جانا ہے, بکی بھی چاہیے, تاریخ بھی بالکل فکس ہے, جانے کی تیاریاں ہیں, خوب شاپنگ بھی ہو رہی ہے, بولتے ہیں مجھے جنت البقیع چاہیے. تو یہ ذرا دونوں میل نہیں کھا رہی باتیں. ماشاء اللہ سبحان اللہ. تو بہرحال یہ کہ وہ رسالہ پڑھیں بھی اور سب کو تقسیم کریں, اسلامی بہنیں بھی اسلامی بہنوں میں تقسیم کریں, اس کو گھر گھر پہنچائے, اپنے پڑوس میں محلے میں ایک ایک گھر میں اس کو پہنچا دیں, ڈال دیں اس میں. یار یہ تو بڑا مبارک موقع ہے اور شہدائے کربلا کے ایصال ثواب کے لیے یہ کر گزرے آپ رسالے بانٹیں. خوب یہ وہ نجاست کے خلاف اعلان جنگ کر دیں, طہارت کا جھنڈا اٹھا رہے ہیں, پاکیزگی انشاءاللہ. ہے کوئی ہمت کرے گا کہ میں اتنے رسالے بانٹوں گا شہدائے کربلا کی یاد میں؟
मदनी चैनल वाले भी नियत कर रहे हैं,
सबको इजाजत है। वो दो चार आदमी गरीब हैं बेचारे यार, ये समझेंगे लाखों के बांटने पड़े, लाखों के नहीं, आशूरे की नस्बत से दस बांटोगे तो भी चल जाएगा यार। सुभान अल्लाह, तो हाथ उठ गए यार। वाकई दीन गरीबों में ज्यादा है। ये तो देखो, ये बोलता सुबह थे दो चार दर दर के हाथ उठा रहे थे, अब सैकड़ों ने हाथ उठा लिए। दस की नाम पड़ी ना आशूरे के दस, मगर दस पर बस नहीं करनी है, हस्ब तौफीक जितने ज्यादा है बांटने इंशाअल्लाह। अच्छा, ये शोहदाए करबला, मैंने जरा एहतियात से शोहदा बोला तो इसका फर्क बता दूं आपको। एक तो है शोहदाए करबला, तो शोहदा ये है शहीद की जमा, और जल्दी में क्या बोलते हैं, शोहदा, शोहदाए करबला, माज अल्लाह। तो शोहदा के माना बिल्कुल बदल जाते हैं। हा को अगर साकिन पढ़ेंगे ना शोहदा, तो इसके माना होगा लुच्चा, दादागीर, बदमाश, शोहदा। तो हम करबला, हमारे करबला वाले, करबला में दो फरीक थे, शोहदा भी थे और शोहदा भी थे। शोहदा करबला के हमारे जो ताजदार थे, वो गुलिस्तान रसूल के महकते फूल, इमाम अली मक्काम और आपके रोफा का, ये कौन थे, ये शोहदा। और यजीदी जो लश्कर था वो थे शोहदा, वो शोहदाए करबला और ये शोहदाए करबला। तो हम शोहदाए करबला को नहीं मानते, हम तो शोहदाए करबला को मानते हैं, ठीक है ना, शोहदाए करबला।
मैसेज आने शुरू होगा, 500 रिसाले लंगर करेंगे बाबा इस्लाम भाई।
सुभान अल्लाह, जितना शहद डालोगे मीठा हुआ। क्या लाखों लाख रुपए की नियाज बटती है, खूब खिचड़े खिलाए जाते हैं, कार्य सवाब है, करना चाहिए, नियाज भी करनी चाहिए। सुन्नियों का ये भी एक यानी के मामूलात अहले सुन्नत में से नियाज करना, मामूलात अहले सुन्नत, शियार अहले सुन्नत नहीं कहेंगे इसको, मामूलात अहले सुन्नत का एक ये भी हिस्सा है। तो नियाज होनी चाहिए। अब जैसे कि नियाज करनी है, ठीक है, अब करें, वो 1000 रुपए की करते हैं नियाज, अल्लाह और बरकत दे आपको, तो 500 रुपए का लंगर रसाइल कर दें, ये रिसाले बांट दें, वो नियाज भी करें, करें नियाज को भी बाकी रखें। हाँ, अगर चंदा किया है और नियाज के नाम पर किया है चंदा, तो आप रिसाले नहीं बांट सकते इस पर, फिर नियाज ही वही जो जिसको उर्फ में नियाज बोलते हैं। खिचड़ा का नाम लिया है, खिचड़ा हम खिलाएंगे, तो अब खिचड़ा ही खिलाना होगा, खिचड़ी नहीं खिला सकते। जिसकी जिस जो जिस मद में आपने चंदा किया ना, उस मद में इस्तेमाल करना वाजिब है। यानी मकसद है कि अगर आपने कहा कि हम खिचड़ा पकाएंगे, तो आप बिरयानी मत पकाना, पुलाव नहीं पकाना, फिर खिचड़ा ही पकाना, अगर चंदा इस नाम से किया। और आपके जेब से मैं इस तरह जो चंदे करते फिरते ना नियाजों के लिए, मैं इसको पसंद नहीं करता, मतलब मुझे अच्छा नहीं लगता। वो इसमें गुनाह बहुत बाजों का करने पड़ते हैं, जो चंदा करते हैं वो आमतौर पर मतलब मुंह फट ज्यादा होते हैं, वो दिल दुखा कर इस तरह के जो नियाज, हाँ मस्जिदों के लिए चंदे करते हैं, मदरसों के चंदे करते हैं, वो मुंह फट नहीं होते आमतौर पर, इसमें भी होते हैं लेकिन कम, उसमें तो वो तो मतलब होते हैं बेनमाजी ज्यादा होते हैं, वो नियाजी इस टाइप के नियाजी जो होते हैं ना, वो बेनमाजी ज्यादा होते हैं, इसमें अखलाकी तौर पर भी बहुत पसमानदा, अक्सर सब नहीं, वो देखें आपने भी देखे होंगे, वो गालियां निकालेंगे, दादागिरी, धमकियां देकर वो फिर वो चंदा लेते हैं नियाज के नाम पर। तो चंदा बहरहाल ये क्या, नियाजों के लिए चंदा करना, अगर फेर तरीके पर किसी को मजबूर किए बगैर खुश दिली के साथ वो देता है, उसको अपील की, जायज है, दिल दुखाए बगैर अगर चंदा वसूल करता है जायज है, कोई माने ये शरई मौजूद नहीं है तो जायज है। मगर फिर भी अनसब बेहतर ये कि अपनी जेब से करे, अपनी जेब से चंदा करे, अपनी जेब से पैसे डाले और नियाज करे, ठीक है ना, ये मदीना मदीना, इसमें तोहमत भी नहीं लगती, उसमें तोहमत का खतरा होता, चंदे वालों से लोग मतलब बाजों का ये बेचारे बदगुमानी कर डालते हैं, इनको करनी नहीं चाहिए, कर डालते हैं, तोहमत भी लगा देते हैं यार ये जो अभी नहीं देंगे तो गले पड़ा, बदनाम करेगा, इस तरह के होते हैं, फिर देते हैं लोग ये तो फिर लगता है रिश्वत के हुक्म में भी शायद रिश्वत की कोई सूरत इसमें निकल आए, कि आदमी इज्जत बचाने के लिए उसके कुत्ते के मुंह में हड्डी डालता है, नऊज़ु बिल्लाह मिन ज़ालिक, यार इसको दो नहीं तो ये फिर फड्डा करेगा, सताएगा, छेड़ेगा, तंग करेगा, बदनाम करेगा। तो इस वजह से जो अगर किसी को माल दे تو وہ رشوت ہوتی ہے. لیکن یہ چونکہ اس بندے کو اس نے مال دیا نہیں ہے, اس کی ملک نہیں کی, بلکہ اس نے وہ بطور چندہ دیا, اس لیے اس کو میں رشوت کا حکم نہیں لگا رہا. اگر وہ اپنی ذات کے لیے اس طرح مانگ رہا ہوتا جب تو وہ واقعی رشوت ہی ہوتی. اس طرح مطلب ہے کہ وہ جو عزت بچانے کے لیے یا اپنے کو نقصان سے بچانے کے لیے اس کو دے. تو بہرحال یہ کہ آپ لنگر رسائل کریں شہدائے کربلا کے ایصال ثواب کے لیے, تو دل کھول کے کریں. جو دس رسالے نہیں دے سکتا وہ پانچ, یار پانچ نہیں تو ایک آدھ رسالہ ہی دے دو یار. چلو وہ بھی فریش مت دو یار, خود پڑھ لو, پڑھ کے دے دو ادھر ادھر ڈالنے کے بجائے. وہ غریبوں کو بھی تو حصہ ملنا چاہیے نا, سب ایصال ثواب کرو. یہ نیاز امام علی مقام کی نیاز, یہ لنگر رسائل انشاءاللہ.
کویت سے بھی, افریقی ممالک سے بھی وپا ایس ایم ایس آ رہے ہیں کہ الحمدللہ وہاں بھی یہ رسائل کی نیت کر رہے ہیں
انشاءاللہ.
رسائل دین کو پھیلائیے دارے جنا بن جائیے, کر کے راضی حق کو حق دار جنا بن جائیے.
سبحان اللہ, صلو علی الحبیب صلی اللہ علی محمد.
اب وہ کارپیٹ تو گھر میں ہے, بچے بھی ہیں, نکالنا بہت مشکل ہے. نہیں یہ سمجھ لیں گے نہیں نکالنا, اور بچوں نے پیشاب بھی کرنا ہے, ناپاک بھی ہو گیا, اب نماز بھی پڑھنی ہے, کیا کریں؟
ہاں اب ایسی صورت میں کہ اس پر کوئی موٹی چادر بچھا لے. اگر وہ کارپیٹ یقینی طور پر پتا ہے کہ یہاں یہ نجیس ہوا ہے, خالی کسی کے گھر پہ جاؤ تو یار یہ عموماً بچے پیشاب کرتے ہیں, یوں کرتے ہیں, اس طرح وہم پالنے کی ضرورت نہیں ہے, وہ پاک ہے, ہم کو پتا نہیں ہے نا کہ ناپاک ہے. ہاں اگلا بولے صاحب خانہ کہ بھائی یہاں پیشاب کر دیا تھا بچے نے, تو وہ پھر الگ بات ہے. تو اس لیے موٹی چادر بچھا کر اس پہ نماز پڑھیں گے تو ہو جائے گی. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وسلم. تو بہرحال سجدے میں پیشانی زمین پر جمنا, سجدے کی حقیقت ناک کی نوک نہیں بلکہ ناک کی ہڈی زمین پر لگنا واجب, پاؤں کی دسوں انگلیوں میں سے کسی ایک انگلی کا پیٹ زمین پر لگنا یہ شرط, تین تین انگلیوں کا پیٹ لگنا واجب, اور دسوں انگلیوں کا مڑ کر پیٹ لگ کر مڑ کر قبلہ رو ہو جانا سنت. یہ ہے سجدے میں انگلیوں اور پیشانی اور ناک کا مسئلہ. اور پیٹ بھی بعض اوقات غلط فہمی میں ڈال دیتے ہیں. بعض لوگ بےچارے اس کو پیٹ سمجھتے, بیچ کا گیپ ہے نا, اس کو گھائی بولتے ہیں. بہرحال یہ گھائی بولتے ہیں, یا وہ جو بھی ہے یہ انگوٹھے اور پاؤں کا جوڑ جو ہے نا, اس میں جو لکیریں ہوتی ہیں, اس کو یہ سمجھتے ہیں کہ یہ پیٹ ہے. یہ پیٹ تو لگے گا ہی نہیں, پھر وہی آپ جس طرح کشتی کرتے ہیں ناک کی ہڈی لگانے کے لیے, یہ کھانچا لگانے کے چکر میں زخمی کر دیتے بےچارے ناک کو. تو وہ ہمارے ایک بزرگ ہوتے تھے, وہ فرماتے ہیں نئے نمازی گلڑ بازی, تو وہ گلاٹیاں مارتے رہتے بےچارے زور لگاتے رہتے ہیں. تو یہ نہیں, یہ مراد پیٹ ہو ہی نہیں سکتا, یہ لگتا ہی نہیں ہے یہ حصہ. یہ جو ہے نا پہلا پورا, انگلی میں تین پورے ہوتے, تو اس میں انگوٹھوں کے بھی یوں تو تین ہی پورے ہیں کہ یہ دو لکیر ہیں اس میں, تو غالباً تین پورے ہی کہلائیں گے. تو یہ پہلا پورا جو ہے نا, یہ حصہ جو چلنے میں زمین پر لگتا ہے, تو سجدے میں یہ حصہ لگ جائے پیٹ, اس کو پیٹ آپ کہہ لیجئے. تو اس طرح ایک کا پیٹ لگنا دسوں انگلیوں میں سے پاؤں کی, یہ ضروری ہے. تین تین کا پیٹ لگنا یہ واجب ہے, اور دسوں کا پیٹ لگ کر قبلے کی طرف دسوں انگلیاں مڑ جائیں یہ سنت ہے. اب آپ کوشش کرنا, جنہوں نے کبھی نہیں لگانا اس کا لگے گا نہیں, اس کو درد ہوگا, مگر آپ کو لگائیں. اچھا جن کی جلد بازی جو کرتے ہیں نا, ان کی اکثر کی وہ اگر وہ دسوں کا پتہ بھی ہے نا, تو آخری انگلی وہ جان چھڑا لیتی ہے بھاگ جاتی ہے, وہ بس وہیں مڑ جاتی ہے, ہٹ جاتی ہے, لگتی نہیں ہے, یا نوک لگ جاتی ہے, نوک بھی نہیں چلے گیا, انگلیوں کے سرے نہیں بلکہ پیٹ مڑ کے لگیں گے, تھوڑا زور آزمائی کرنی پڑے گی, پھر جب عادت پڑ جائے گی نا آپ کے یہ پاؤں آپ کے وہ عادی ہو جائیں گے تو پھر آپ کو محنت نہیں کرنی پڑے گی, پھر پتہ بھی نہیں چلے گا, تکلیف نہیں ہوگی, شروع میں تھوڑا درد ہوگا, تو بھلے درد ہو وہ آپ اس کو لگائیے, عادت بنائیے اس کی, کہیے ان شاء اللہ عز و جل, واللہ تعالی اعلم ورسول اعلم, عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب. جس سہانی گھڑی چمکا طیبہ کا چاند, اس دل افروز ساعت لاکھوں سلام, وہ عمر جس کے آردا پیش ہے داس پر, اس خدا دوست حضرت پہ لاکھوں سلام, غوث اعظم امام تقاونوں کا جلوہ اے شان قدرت پہ لاکھوں سلام, مجھ سے خدمت کے قدسی کبھی ہاں رضا وفا جانے رحمت پہ لاکھوں سلام, شمع بزم ہدایت پہ لاکھوں سلام, ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما, صلی اللہ علی النبی امی و آلہ صلی اللہ علیہ وسلم صلاۃ و سلاما علیک یا سیدی یا سیدی یا سیدی یا مکی یا مدنی یا عربی یا قرشی یا ہاشمی یا مطلبی یا رسول اللہ, سبحان ربک رب العزۃ عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین, لا الہ الا اللہ محمد رسول اللہ.
ہے بدر رضوی بھی تیرے کردار کا اس کا تجھے سلام ہے, الیاس قادری اس کا تجھے سلام ہے, الیاس قادری مسلک مسلک کا تو امام ہے, الیاس قادری مسلک کا تو امام ہے, الیاس قادری مسلک کا تو امام ہے, الیاس قادری تدبیر تیری تام ہے, الیاس قادری مسلک کا تو امام, الیاس قادری میٹھا تیرا کلام.